ادارہ سماع و بصر کی جانب سے پیش ہے بچوں کے لیے کیسٹ ڈائجسٹ. اس کیسٹ ڈائجسٹ میں بچوں کے فارغ اوقات میں سننے کے لیے کہانیاں, انٹرویو, ڈرامے, لطیفے اور پہیلیاں, تفریح کے ساتھ ساتھ تعلیم اور معلومات مہیا کرنے کا اپنی طرف کا منفرد اور انوکھا ڈائجسٹ. خود بھی سنیے اور اپنے دوستوں کو بھی سنوائیے. پیش ہے کیسٹ ڈائجسٹ کا تازہ شمارہ.
پیارے بچوں کو انیل باجی کا سلام پہنچے. ہاں تو بھائی, کیسے ہیں آپ؟ کیا ہو رہا ہے آج کل؟ کیا کہا, پڑھائی؟ تو یہ تو بہت اچھی بات ہے. ہاں, پڑھائی پہ یاد آیا کہ ہمیں آپ سے ایک ضروری بات کرنا تھی, اور وہ یہ کہ اس قسط کو سننے کی کچھ شرائط ہیں. ارے بھائی چونکیے نہیں, اصل میں ہمیں آپ سے یہ کہنا ہے, بلکہ یوں کہہ لیں کہ ہماری پہلی شرط یہ ہے کہ کیا آپ نے اسکول کا کام ختم کر لیا, اور دوسری شرط یہ ہے کیا آپ نے کیسٹ سننے کے لیے امی ابو سے پوچھ لیا. کیا کہا, دونوں باتوں کا جواب ہے. چلو بھائی, یہ تو بہت اچھی بات ہوگی. تو پھر ننھے دوستوں آئیں, آج کا پروگرام آگے بڑھاتے ہیں. بچوں, اللہ تعالیٰ کا ہم پر خاص احسان ہے کہ اس نے ہمیں مسلمان ماں باپ کے گھر پیدا کیا. اللہ کا پیغام ہم تک ہمارے پیارے نبی حضرت محمد صلی اللہ علیہ وآلہ وسلم نے پہنچایا. بچوں, اگر ہم اپنے پیارے نبی کی بتائی ہوئی باتوں پر عمل کریں تو دنیا اور آخرت دونوں جگہ کے لیے بہتری پیدا کر سکتے ہیں. پیارے بچوں, اسلام میں والدین کے احترام کو بہت اہمیت حاصل ہے, اور اس بات کی بار بار تاکید کی گئی ہے کہ والدین کی عزت اور ان کا احترام بہت ضروری ہے. اس وقت پروفیسر محمد صدیق اکبر آپ سے بات چیت کریں گے, اور موضوع ہے والدین کا احترام. پروفیسر محمد صدیق اکبر.
بسم اللہ الرحمن الرحیم. پیارے بچوں, دنیا میں جتنے بھی رشتے ہیں ان سب میں پاکیزہ رشتہ اولاد کا والدین سے ہے. اللہ اور رسول خدا صلی اللہ علیہ وسلم کے بعد اولاد پر سب سے زیادہ احسان والدین کا ہے. اللہ تعالی نے والدین کے بہت سے حقوق اولاد کے ذمے رکھے ہیں. رب العزت کا ارشاد ہے, اے مسلمانوں, اپنے رب کا اور اپنے والدین کا بھی شکر ادا کرتے رہو. اللہ نے آپ کو زندگی دی, اور اللہ کی رحمت سے والدین نے تمہاری زندگی کی نشو و نما کی اور تمہیں کھانا کھلایا, تمہیں اچھا اچھا لباس پہننے کو دیا, تمہیں صبح سویرے ناشتہ کرا کے اسکول بھیجا تاکہ تم تعلیم حاصل کر کے ایک بڑا آدمی بن سکو. اسی لیے اللہ تعالی اور ہمارے نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ بچوں کو اپنے ماں باپ کی خدمت کرنا چاہیے اور ان کی بات ماننا چاہیے, اس سے ماں باپ بھی خوش ہوتے ہیں اور اللہ تعالیٰ بھی راضی ہوتا ہے. بچوں, جب آدمی فوت ہوتا ہے تو مرنے کے بعد اللہ اس شخص کو جس نے اچھے اچھے کام کیے ہیں اور اپنے والدین کا کہا مانا ہے بہشت میں رکھتا ہے, اور طرح طرح کی کھانے پینے کی چیزیں دیتا ہے. اور ایسا انسان جس نے اپنے ماں باپ کی خدمت نہ کی ہو, اللہ تعالیٰ اس کو یہ چیزیں نہیں دیتا ہے بلکہ اس کو سزا دیتا ہے. اور جو آدمی اپنے والدین کو راضی رکھتا ہے, اللہ اس کو اس دنیا میں اپنی نعمتیں عطا کرتا ہے, اور دنیا والے بھی اس کی عزت کرتے ہیں, اور قیامت والے دن اس کو لوگوں کے سامنے عزت دی جاتی ہے. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ ماں کے قدموں میں جنت ہے، یعنی اپنی ماں کی خدمت کرنا چاہیے۔ بچوں، ماں کتنی مقدس ہستی ہے کہ بچہ اگر بری حرکت بھی کرتا ہے تو سزا نہیں دیتی بلکہ معاف کر دیتی ہے۔ صبح سویرے جب اسکول کا وقت ہوتا ہے اس وقت والدین کو سلام کہہ کے جانا چاہیے، اس سے اللہ اور رسول پاک صلی اللہ علیہ وسلم بھی خوش ہو جاتے ہیں۔ بچوں، آپ بھی دل میں تہیا کر لو کہ جو کچھ ہمارے نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا ہے اسی طرح عمل کر کے اپنے والدین کی فرما برداری کرو گے، اللہ رب العزت آپ سب کو والدین کی اچھی اچھی باتیں ماننے کی توفیق دے۔ آمین۔ وما علینا الا البلاغ۔
بچوں، ہر سمجھدار انسان کی یہ خواہش ہوتی ہے کہ وہ زیادہ سے زیادہ علم حاصل کریں، اور یقیناً آپ کی بھی یہی خواہش ہوگی، تو ہم نے سوچا کیوں نہ ایسا سلسلہ شروع کیا جائے جس سے آپ کے علم میں اضافہ ہو۔ بہت سوچا، بہت سوچا، اس کے بعد ہم نے یہ فیصلہ کیا کہ ہم آپ سے سوال و جواب کا سلسلہ شروع کرتے ہیں۔ ہم آپ سے 10 سوال پوچھیں گے، اور آپ کو اجازت ہوگی کہ آپ ان سوالوں کے جوابات کسی سے بھی پوچھ لیں، خود جواب دے دیں یا کوئی کتاب دیکھ لیں۔ ہم پہلے تو ایک ہی دفعہ میں سارے سوال بتا دیں گے، پھر پروگرام کے دوران آپ کو ان سوالوں کے جوابات بھی بتاتے جائیں گے۔ ویسے یہ کوئی ایسے مشکل سوالات بھی نہیں ہوں گے، اور مجھے تو یہ امید ہے کہ آپ کو ان سب سوالوں کے جوابات معلوم ہوں گے۔ تو ہم اس کھیل کا پہلا مرحلہ شروع کرتے ہیں، یعنی آپ کو سوالات بتاتے ہیں۔ ہمارا پہلا سوال ہے،
یہ تو آپ کو پتا ہے کہ اذان کی ابتدا مدینے میں ہوئی، آپ یہ بتائیے کہ سب سے پہلے مؤذن کون تھے؟ میں سوال کو ایک مرتبہ پھر دہرا دیتا ہوں، اذان کی ابتدا مدینے میں ہوئی، آپ یہ بتائیے کہ سب سے پہلے مؤذن کون تھے؟ ہمارا دوسرا سوال ہے، قرآن پاک میں سب سے زیادہ تاکید کس بات کی گئی ہے؟ ہمارا دوسرا سوال ہے، قرآن پاک میں سب سے زیادہ تاکید کس بات کی گئی ہے؟ یہ بتائیے کہ پاکستان کے قومی ترانے میں لفظ پاکستان کتنی بار آیا ہے؟ یہ ہمارا تیسرا سوال ہے۔ یہ بتائیے کہ پاکستان کے قومی ترانے میں لفظ پاکستان کتنی بار آیا ہے؟ ہمارا چوتھا سوال ہے، ریڈیو کس نے ایجاد کیا؟ یہ بتائیے کہ لاہور کا ٹی وی اسٹیشن کب قائم ہوا؟ لاہور کا ٹی وی اسٹیشن کب قائم ہوا؟ ہمارا چھٹا سوال ہے، قائد اعظم رحمت اللہ علیہ کے پسندیدہ کھیل کون سے تھے؟ قائد اعظم کے پسندیدہ کھیل کون سے تھے؟ ہمارا ساتواں سوال ہے، پاکستان کے کس علاقے میں سب سے زیادہ بارشیں ہوتی ہیں؟ پاکستان کے کس علاقے میں سب سے زیادہ بارشیں ہوتی ہیں؟ اور اب جلدی سے یہ بتا دیجئے کہ پاکستان کا قومی پھول کون سا ہے؟ پاکستان کا قومی پھول کون سا ہے؟ ہمارا نواں سوال ہے، آبادی کے لحاظ سے دنیا کا سب سے بڑا ملک کون سا ہے؟ آبادی کے لحاظ سے دنیا کا سب سے بڑا ملک کون سا ہے؟ اور ہمارا آج کا دسواں اور آخری سوال ہے، دنیا میں سب سے زیادہ کون سا کھیل کھیلا جاتا ہے؟ دنیا میں سب سے زیادہ کون سا کھیل کھیلا جاتا ہے؟
تو بھائی یہ تھے آج کے 10 سوال۔ جیسا کہ ہم نے آپ کو بتایا تھا کہ ہم آپ کو ان سوالوں کے جوابات ایک ایک دو دو کر کے بتاتے جائیں گے۔ کیوں نہ اب ایک لطیفہ سنوں میں آپ کو؟ ایک دفعہ کیا ہوا، ایک صاحب کو بھول جانے کی بہت عادت تھی، اکثر چیزیں رکھ کر بھول جاتے تھے یا اپنی چیز کہیں رکھتے تھے اور دوسروں کی چیز اٹھا کر چلے جاتے۔ ایک دن وہ اپنے دوست کے گھر کھانے پر گئے، رات کا کھانا تھا ان کے یہاں۔ ان صاحب نے سوچا کہ رات کا وقت ہے، بہتر ہے کہ میں اپنے ساتھ لانٹرن لے چلوں، ایسا نہیں اندھیرے میں ٹھوکر لگے اور میں گر جاؤں۔ چنانچہ لالٹن لے کے وہ اپنے دوست کے گھر پہنچے. وہاں پہنچ کے انہیں لالٹن بجھا دی اور گھر کے کونے میں رکھ دی اور خود گھر میں داخل ہو گیا. کھانا وغیرہ کھانے کے بعد جب اس نے اپنے دوست سے اجازت چاہی تو جب روانہ ہونے لگا تو اسے خیال آیا کہ میں اپنی لالٹن بھی لے لوں. اتنے عرصے میں نا باہر چاند نکلا ہوا تھا اور خاصی روشنی پھیل چکی تھی. ان صاحب نے سوچا کہ اب لالٹن جلانے کی ضرورت نہیں ہے, چاند کی روشنی کافی ہے. بس جی, انہوں نے لالٹن اٹھائی اور گھر آ گئے. اگلی صبح سویرے اس دوست کی جانب سے ایک رکا آیا جس میں لکھا تھا, رات آپ غلطی سے اپنی لالٹن ہمارے گھر چھوڑ رہے ہیں, وہ میں بھجوا رہا ہوں. آپ سے درخواست ہے کہ آپ میری چڑیوں کا پنجرا واپس بھیج دیں. کیوں, کیسا لگا لطیفہ, پسند آیا؟ کوئی خاص ایسی نہیں آئی؟ چلے تھوڑی سی تو آئی نا. اچھا بھائی, اس کے بعد جو ہم آپ کو لطیفہ سنائیں گے نا, اس پہ آپ کو یقیناً ہنسی آئے گی. ہم نے آپ سے کہا تھا نا کہ ہم آپ کو پروگرام میں ساتھ ساتھ سوالوں کے جواب بھی بتائیں گے جو ہم نے آپ سے پوچھے تھے. تو بھائی ہمارا پہلا سوال تھا,
اذان کی ابتدا مدینے سے ہوئی, آپ یہ بتائیے کہ سب سے پہلے مؤذن کون تھے؟
اس سوال کا صحیح جواب ہے حضرت بلال رضی اللہ تعالی عنہ. کیوں بھائی, آپ کا جواب بالکل صحیح نکلا. ہمیں آپ کی ذہانت پر پورا اعتبار تھا اور امید تھی کہ آپ کا جواب بالکل صحیح ہوگا. ہمارا دوسرا سوال تھا,
یہ بتائیے کہ قرآن پاک میں سب سے زیادہ تاکید کس بات کی گئی ہے؟
تو اس کا جواب ہے نماز قائم کریں. ارے واہ, اس کا جواب بھی صحیح نکلا. ہمارا تیسرا سوال تھا,
یہ بتائیے کہ پاکستان کے قومی ترانے میں لفظ پاکستان کتنی بار آیا ہے؟
کیا کہا آپ نے, صرف ایک بار؟ جی ہاں بالکل ٹھیک, پاکستان کے قومی ترانے میں لفظ پاکستان صرف ایک بار آیا ہے. بس دوستو, اس کیسٹ کی تیاری کے سلسلے میں ہم نے بہت سے بچوں سے ملاقات کی, وہ اس لیے تاکہ ہم ان سے پوچھ سکیں کہ انہیں کیا سننا پسند ہے. تو پتا ہے آپ کو آپ کے اکثر دوستوں نے کیا فرمائش کی؟ انہوں نے کہا ہمیں کہانیاں اور ڈرامے سننے کا بہت شوق ہے. تو بھائی ہم نے اپنے ننھے دوستوں کی خواہش کا پورا پورا خیال رکھا ہے اور آپ کو اس کیسٹ میں ڈراما بھی ملے گا اور کہانی بھی. تو آئیے پہلے ڈراما سنتے ہیں جس کا نام ہے ننھے محافظ اور اس کو لکھا ہے محمد اقبال عمر نے. ڈراما سنیے ننھے محافظ.
تمہاری ابو دفتر سے کب آتے ہیں؟
کیوں, تمہیں ان سے کوئی کام ہے؟
اسے بھوک کے علاوہ بھی کوئی کام ہو سکتا ہے, تمہیں بیچ میں بولنے کو کس نے کہا؟
لو چچا میاں آ گئے.
السلام علیکم بچوں.
وعلیکم
السلام.
آپ کا انتظار ہو رہا ہے, دماغ دماغ جھوٹ بولتے ہو.
گڈی بہت شریر ہے.
چچا کہاں سے آ رہے ہو؟
میں ذرا بازار گیا تھا, وہاں دکاندار نے پکڑ کر بٹھا لیا.
آپ نے ضرور کوئی چیز چوری کی ہوگی.
ایسی تو کوئی بات نہیں بچوں, تم سب کو تو پتا ہے کہ تمہارا چچا کتنا شہرت یافتہ ہے.
اس میں کیا شک ہے چچا, اگر آپ نے دکاندار کی کوئی چیز بھی نہیں چرائی تھی تو پھر اس نے آپ کو کیوں بٹھا لیا تھا؟
بس ضد کرنے لگا کہ کوئی شکار کا قصہ سناؤ. میں نے اس سے کہا کہ بیبا میرا موڈ نہیں ہے, مگر وہ کہاں میرا پیچھا چھوڑنے والا تھا.
پھر
کیا, مجھے شکار کا واقعہ سنانا ہی پڑا. واقعہ سننے کے فوراً بعد وہ میرے قدموں میں گر گیا اور کہنے لگا, آپ جیسا بہادر شکاری آج تک میری نظروں سے نہیں گزرا. اس نے مجھ سے سودے کے پیسے ہی نہیں لیے.
ہمیں پتہ ہے آپ کا ادھار چلتا ہے.
बहुत बातें करती हो नटखट गंदी बच्ची।
चचा मियाँ, आपने दुकानदार को कौन सा वाकया सुना दिया जो वो आपके कदमों में गिर पड़ा?
और यार छोड़ो पुरा छोड़ो,
ये कैसे हो सकता है? वो तो वाकया हम सुनकर ही रहेंगे।
ना भाई ना, मेरा इस वक्त मूड नहीं है।
आपकी ऐसे जान नहीं छुटेगी।
भाई कहा ना कि मेरा मूड नहीं है।
चलो रहने दो परा, दफा करो, हम नहीं सुनते शिकार का किस्सा।
हम खाने नहीं सुनते,
हमारा मूड नहीं है।
क्यों नहीं है तुम्हारा मूड? वाकया तो तुम्हें सुनना ही पड़ेगा।
भाई कहा ना नहीं है मूड।
किस्सा तो मैं तुम लोगों को सुना कर ही रहूँगा।
सुन लो यार, मजबूरी है।
उन दिनों का जिक्र है जब मैं बहुत दिलेर हुआ करता था।
वाकई?
तो और क्या, मेरे बाजुओं में बिजलियाँ दौड़ती थी। बिजलियाँ?
आप आपदा में काम करते थे?
मेरा मतलब था मुझ में बहुत फुर्ती थी। मुझे बचपन से ही शिकार का बहुत शौक था। मैंने एक दिन बंदूक पकड़ी और अफ्रीका के जंगल को चल दिया।
ये अफ्रीका का जंगल कहाँ है?
ये धार महल के करीब है।
फिर क्या हुआ?
पूरा जंगल खूनी दरिंदों से भरा पड़ा था।
हाँ,
मैं डरता डरता कदम आगे बढ़ा रहा था। जिस शेर को मैं मारने निकला था वो बहुत खतरनाक था।
चचा फिर क्या हुआ?
मैं अभी चंद कदम मशरक की तरफ चला ही था कि अचानक शेर ने दरख्त से छलांग लगाई और मेरे सामने आकर खड़ा हो गया।
चचा शेर तो दरख्त पर चढ़ ही नहीं सकता।
ना ना ना, उस जमाने के शेर दरख्तों पर बआसानी चढ़ जाया करते थे।
भाई आज पहली बार सुना है,
आगे सुनाए।
मैं और शेर आमने सामने एक दूसरे की आंखों में आंखें डाले खड़े थे। मुझे शेर की जवानी पर रहम आ गया। मैंने शेर को अंग्रेजी में कहा, जाओ यहाँ से चले जाओ, अपनी जवानी पर रहम खाओ।
फिर
मेरी बात खत्म होते ही शेर ने मुझ पर हमला कर दिया।
भला वो क्यों?
वो एक अनपढ़ शेर था, अंग्रेजी नहीं जानता था।
फिर क्या हुआ?
मैं अब दोबारा शेर पर रहम खाना नहीं चाहता था। मैंने बंदूक सीधी की और गोली मारकर शेर को ढेर कर दिया।
चचा तुम्हारे पाँव में चूहा।
हाँ मर गया।
चचा चचा कहाँ भाग रहे हो? चचा इधर तो आओ।
चले थे शेर का शिकार करने,
डर गए चूहे से।
भई रात का अखबार देखना गरम, मेन बाजार में बम धमाके से 3 अफराद हलाक और 13 जख्मी। मुजरमों का सुराख लगाने की भरपूर कोशिश की जा रही है। पिछले दिनों से कुछ इस किस्म के वाकयात ही सुनने में आ रहे हैं।
हाँ यार, ये कौन लोग हैं जो अपने ही भाइयों का खून बहा रहे हैं?
मेरा तो ख्याल है ये कोई और ही लोग हैं। जो भी हैं, ये इंसानों के लिए बहुत बड़ा खतरा है।
इस खतरे को किसी तरीके से अपने जरा से हटाना चाहिए,
मगर सवाल तो है कैसे। पुलिस और दूसरी एजेंसियां मुजरमों को तलाश कर रही हैं। अखबार में तो यही लिखा है।
वो तो ठीक है, मगर कुछ जिम्मेदारियाँ हम लोगों पर भी तो आयद होती है ना।
हम क्या कर सकते हैं? जब काम से पहले ही ये सोच लिया जाए तो फिर वाकई कुछ नहीं हो सकता। गुड्डी की बात मुझे बहुत पसंद आई है, हमें इस बारे में कुछ सोचना चाहिए।
भाई जो सोचना है ना बाद में सोचिएगा, फिलहाल तो मुझे शदीद भूख लग रही है।
एक तो हम तुम्हारी भूख से बहुत तंग हैं।
देखो फ्रिज में कुछ है।
देखता हूँ, जब भी कोई काम की बात होने लगती है तुम्हें भूख लग जाती है।
भाई पहले पेट पूजा फिर काम दूजा।
नंबर वन, क्या रिपोर्ट लाए हो?
बस अखबार रात तो आपने पढ़ी ली है।
सिर्फ 3 बंदे मरे हैं।
आप फिक्र मत करें, अब बम मैंने ऐसी जगह रखा, ऐसी जगह का इंतखाब किया कि इससे 30 अफराद मरेंगे।
ठीक है ठीक है। नंबर 15 की क्या रिपोर्ट है?
उसे आज शाम तक कामयाबी हो जाएगी।
गुड, वेरी गुड। नंबर 1, तुम मुझसे पूछना चाह रहे थे ना कि हमने पुराना अड्डा क्यों छोड़ दिया है?
यस बॉस।
मेरी दो नहीं चार आंखें हैं, चार। खुफिया पुलिस के कुछ आदमियों को हम पर शक हो गया था और हमारी जगह भी उनको मालूम हो गई थी, इसीलिए मैंने तुम लोगों को अड्डा बदलने के लिए कहा था।
वाकई बात साफ ग्रेट आदमी है, जो बात हम सोच भी नहीं सकते आप उस पर अमल कर डालते हैं।
जिस कुर्सी पर मैं बैठा हूं इसके बहुत से तकाजे हैं, इस पर आंखें खुली रखकर बैठना बहुत जरूरी है। कोशिश करो कि हम जल्द से जल्द अपना टारगेट पूरा कर लें।
यस बॉस, हम अपनी मंजिल से सिर्फ चंद कदम पीछे।
हाँ ठीक कहते हो।
मैंने चीते से कहा कि जा चला जा, क्यों मेरे हाथों मरना है।
अच्छा फिर?
चीते ने मुझ पर हमला कर दिया और मेरे हाथों मारा गया।
आपके मना करने के बावजूद उसने आप पर हमला कर दिया?
हाँ हाँ, मुझे बाद में पता चला कि वो चीता इंग्लिश मीडियम स्कूल में पढ़ता था। और सुना था भाई, और उसे पंजाबी नहीं आती थी, इसलिए वो मेरी बात को समझ न सका और जान से गया।
नवाज, और शहर में क्रिकेट खेलें।
चलो।
अच्छा भाई, तुम लोग शहर में क्रिकेट खेलो, मैं जरा बाजार तक जा रहा हूँ। हैं? अच्छा।
आओ भाई चले। ये बॉल है, खेलो। ये। अच्छा, ये गेंद तो खेल दी, अब मैं स्विंग बॉल करवाता हूँ।
चलो
ये लो। ये कामी, इतनी ऊंची चाट क्यों खेली तुमने?
अब 7 सालों के सहन से कौन गेंद लाएगा? मैं जाता हूँ ना।
हाँ जाओ। हम खा ऊंची शॉट में खेलता है,
अब उसे सजा भी तो मिल रही है।
बहुत देर से मकान खाली पड़ा है।
हाँ मुझे तो लगता है इसमें जिन भूत किराए पर रहते हैं।
मुझे भी यही लगता है।
चाचा बाजार क्या लेने गए हैं?
पता नहीं,
अभी तक चाचा आए नहीं।
बाजार में किसी की शामत आ गई होगी।
वो कैसे नवाज?
अपने झूठे शिकारी किस्सों का ढंढोरा पीट रहे होंगे।
ये तो है, और उन्हें काम भी क्या है?
अभी तक काम ही नहीं आया।
वाकई इतनी देर हो गई उसे गए हुए।
मैं खुद जाकर देखता हूँ।
इस लड़के का दूसरा साथी भी हमारे कब्जे में है, इसके लिए क्या हुक्म है?
इनको गोली मार दो।
कौन लोग हैं आप?
हम तूफान हैं, तबाही हैं, आग हैं।
हमें छोड़ दें, हमने आपका क्या बिगाड़ा है?
तुम्हें छोड़ दें हैं? ताकि तुम पुलिस को बता सको कि हमारे पास ढेर सारा असला है।
इस असले से क्या काम लेते हो तुम लोग?
तुम क्या करोगे पूछकर? फिर आराम से।
नंबर वन, बता दो इन्हें मरने वालों की आखिरी ख्वाहिश पूरी करनी चाहिए। हम इस असले से तुम्हारे हम वतनों को अबदी नींद सुलाएंगे।
क्या मतलब?
यानी हम उन्हें कब्रों में पहुंचा देंगे।
तुम हमारे वतन के दुश्मन हो?
बिल्कुल।
बहुत बुरे लोग हो तुम। मैं तुम्हें अपने वतन में खून खराबा करने की हरगिज इजाजत ना दूंगा।
तुम इतने से बच्चे और हमें क्या रोकोगे?
हाँ, हमारे बाजुओं में जितनी भी ताकत है वो सारी तुम्हारे खिलाफ सर्फ कर देंगे।
क्या बिद्दी और क्या बिद्दी का शोरबा।
तुम हमारे मुल्क से चले जाओ।
चले जाएंगे पर अभी नहीं, अपना काम खत्म करने के बाद।
क्या मिल जाएगा तुम्हें लोगों को मारकर?
करोड़ों रुपया।
मैं लोगों को मारने से पहले तुम्हें गिरफ्तार करा दूंगा।
जिंदा बचोगे तब ना।
हम मौत से नहीं डरते,
अगर हम मर भी गए तो क्या हुआ? प्यारे पाकिस्तान के लाखों दूसरे बच्चे तुम्हारा रास्ता रोक कर खड़े हो जाएंगे।
और किस किस को मारोगे तुम?
जो भी मेरे रास्ते में आएगा मारा जाएगा। बहुत गोलियां हैं मेरे पास, बहुत गोलियां हैं मेरे पास।
झूठ बोलते हो तुम।
कैसा झूठ?
तुम्हारे पास इतनी गोलियां नहीं है जितने इस धरती की हिफाजत करने वाले बच्चे हैं। तुम्हारी गोलियां खत्म हो जाएंगी मगर लाखों मुहाफिज बच्चे तुम अपने रास्ते से हटा ना पाओगे।
फिलहाल तो तुम्हें रास्ते से हटा लें हम। नंबर वन, ये बस सोरी मारते हैं और तो गोली दें।
यस बस।
मैं ये कहाँ हूँ?
हम कहाँ हैं?
बेटा आप दोनों पुलिस स्टेशन में हैं।
मगर हमें तो उन्होंने गोलियां मार दी थी।
हाँ, इसके बावजूद हम जिंदा हैं। खुदा का शुक्र है तुम लोग बच गए हो।
इंस्पेक्टर अंकल आप उन लोगों को जल्दी से गिरफ्तार कर लें। वो इस वतन के दुश्मन हैं। उनके पास बहुत सारा असला भी है जिससे वो लोगों का खून खराबा करेंगी।
बेटा तुम लोगों को फिक्र करने की जरूरत नहीं है, वो वतन दुश्मन गिरफ्तार हो चुके हैं।
मगर आपको कैसे पता चला कि मैं और कामी उनके कब्जे में हैं?
ये सब मेरा कमाल है।
है? वो कैसे? जब तुम दोनों काफी देर तक वापस न आए तो गुड्डी डर गई और सीधी इंस्पेक्टर साहब के पास आ गई। इंस्पेक्टर साहब फौरन रवाना हो गए। अगर खुदा ना खास्ता उन्हें थोड़ी देर हो जाती तो शायद।
तुम लोगों की जिंदगी बचाने के लिए हमें उन दोनों पर गोलियां चलानी पड़ी।
क्या वो दोनों मर गए?
नहीं, वो सिर्फ जख्मी है। बच्चों तुम्हें नहीं मालूम तुम लोगों ने कितने बड़े मुजरिम गिरफ्तार करवाए हैं। ये वही लोग हैं जिनकी वजह से कल 3 हलाक और 14-15 के करीब जख्मी हुए।
या अल्लाह तेरा शुक्र है, अब हमारा वतन दुश्मनों से पाक हो गया है।
हाँ, अब हमारे मुल्क में किसी का खून नहीं बहेगा। बिल्कुल,
जिस धरती पर तुम जैसे दलेर बच्चों का बसेरा होगा वहाँ दुश्मन कभी अपने बुरे मकसद में कामयाब ना होगा।
इंशाल्लाह।
तुम सबको हुकूमत की तरफ से इनाम भी मिलेगा।
हमें इंस्पेक्टर अंकल किसी इनाम की जरूरत नहीं है, हमारे वतन की सलामती ही हमारा सबसे बड़ा इनाम है।
मैं तुम लोगों की अस्मत को सलूट करता हूँ।
वाह वाह मेरे बच्चों, तुमने बहुत बड़ा कारनामा सर अंजाम दिया है। इस खुशी के मौके पर एक वाक्या सुनो। मैं एक दफा अफ्रीका के एक घने जंगल में जा रहा था, वहाँ दो खूनी शेर बिल्कुल मेरे सामने आ गए। मैंने उनकी आंखों में आंखें डालकर उनको हाइपनोटाइज करके आहिस्ता आहिस्ता आगे जाकर उन दोनों का गला दबा दिया।
हाथों से दो शेर मार दिए?
तो और क्या जनाब, हाथों से।
चचा तुम्हारे पाँव के नीचे मैंने कहा बच्चा।
अरे कहाँ दो खूनी शेर हाथ से मार दिए और कहाँ मेंढक के बच्चे का सुनकर दाव लगा दी।
गुप्पी चचा जो हुए।
सुनिए बच्चों, कैसा लगा आपको ड्रामा? पर हमें तो चचा गप्पी की बातें बहुत अच्छी लगी। कहीं कहीं तो डर भी लग रहा था, लेकिन भाई ड्रामा था बहुत मजेदार। हमने इकबाल उमर साहब से कहा कि वो हमें अगली बार इससे भी अच्छा ड्रामा लिख के दें। मेरा ख्याल है कि आप अब मुंतजिर होंगे कि बाकी सवाल आपके जवाब बाजी में नहीं बताए। तीन सवालों के जवाब तो हमने आपको बता दिए थे, चौथा सवाल था
रेडियो किसने ईजाद किया था।
अरे भाई, आप तो सोच में पड़ गए, ऐसा कोई मुश्किल सवाल नहीं है। क्या कहा, मार्कोनी ने? शाबाश, बिल्कुल दुरुस्त जवाब है आपका। रेडियो मार्कोनी ने ही ईजाद किया था। हमारा पांचवा सवाल था
लाहौर का टीवी स्टेशन कब कायम हुआ।
तो इसका सही जवाब है 26 नवंबर 1964 को। हमारा छठा सवाल था
कायदे आजम के पसंदीदा खेल कौन से थे।
तो इसका जवाब है बिलियर्ड और क्रिकेट। हमारा सातवां सवाल बहुत ही आसान था। सवाल था कि
पाकिस्तान के किस इलाके में सबसे ज्यादा बारिशें होती हैं।
तो इस सवाल का जवाब तो सबको ही याद होगा। क्या कहा, हाँ, सबसे ज्यादा बारिशें मई में होती हैं। बच्चों, अशफाक साहब को आप जानते हैं? हाँ भाई, वही जिनके लिखे हुए ड्रामे आपने टीवी पर देखे होंगे और रेडियो पर सुने होंगे। अशफाक साहब हमारे मुल्क के बहुत बड़े दानिश्वर हैं। उन्होंने बड़ों के लिए तो बहुत कुछ लिखा, लेकिन बच्चों के लिए बहुत कम। हम जब उनसे मिलने गए तो हमने उनसे पूछा कि आपने बच्चों के लिए इस कदर कम क्यों लिखा। तो उन्होंने कहा कि उन्होंने जानबूझकर ऐसा नहीं किया, बस इत्तफाक हो गया कि इस तरफ उन्होंने ध्यान ही नहीं दिया। हमने उनसे कहा कि वो कैसेट डाइजेस्ट के लिए हमें कोई चीज जरूर दें। तो भाई बच्चों, उन्होंने हमारी ये बात मान ली। तो आइए सुनते हैं जनाब इशफाक साहब की गुफ्तगु।
कभी कभी बैठे बैठे अजीब गरीब बातें मेरे जहन से गुजरती हैं और मैं सोचने लगता हूं कि आज से पहले तो ऐसी बात कभी मेरे जहन में नहीं आई थी, और अगर आई थी तो आज की सोच से बिल्कुल मुख्तलिफ और उलट होकर आई थी। फिर आज ये कैसे हुआ और क्यों कर हुआ कि आज इसने एक और सूरत अख्तियार कर ली। जब मैं जवान था तो सोचा करता था कि इंसान को आजादी मिलनी चाहिए, हर तरह की आजादी, हर चीज की आजादी और हर ख्याल की आजादी। जैसा दिल में आए करे, जिधर दिल चाहे निकल जाए, जो ख्याल दिमाग में समाए उसके मुताबिक अमल करे और किसी से पूछे नहीं। लेकिन जब मैं बड़ा हुआ, यानी काफी बड़ा हो गया और बुढ़ापे की उम्र में दाखिल हो गया और मेरे बेटे बेटियां जवान हो गए, तो मैं सोचने लगा कि इंसानी जिंदगी में डिसिप्लिन की ज्यादा जरूरत है, जबकि निज्म की और कंट्रोल की जरूरत हर दूसरी चीज से ज्यादा अहम है, और आजादी और खुदमुख्तारी का दर्जा बाद में आता है, बहुत बाद में। लेकिन एक दिन सड़क किनारे बस का इंतजार करते हुए ये बात मुझ पर एक अजीब हकीकत बनकर खुली कि आजादी और खुदमुख्तारी और फ्रीडम डिसिप्लिन के बगैर हासिल की ही नहीं जा सकती। आजादी, खुद मुख्तारी, डिसिप्लिन के बगैर हासिल की ही नहीं जा सकती। अगर हम ट्रैफिक की बत्ती का कहा मानेंगे और ट्रैफिक लाइट के हुक्म और उसके डिसिप्लिन के अंदर रहेंगे तो हम पूरी आजादी के साथ आगे भी चल सकेंगे, दाएं भी घूम सकेंगे, बाएं भी निकल सकेंगे। लेकिन अगर हमने ट्रैफिक सिग्नल का ख्याल न रखा तो हमारी आजादी रुक कर रह जाएगी, बंद हो जाएगी और डिसिप्लिन ना होने की वजह से एक दूसरे के साथ भिड़ जाएगी। आप इसका तजुर्बा करके देखें। आज मैं सोच रहा था कि इंसान गलती भी करता है और नाकाम भी होता है, कोशिश भी करता है और फिर फेल भी होता है। सिर्फ एक बात अल्लाह की है وہ ذات جو نہ کبھی غلطی کرتی ہے اور نہ کبھی ناکام ہوتی ہے. جو لوگ ہر وقت اپنی غلطیوں اور اپنی کمزوریوں پر کرتے رہتے ہیں اور اپنے آپ کو برا سمجھتے ہیں وہ نعوذ باللہ اپنے آپ کو خدا سمجھنے لگ جاتے ہیں. اور پھر جب ان سے خدا بنا ہی نہیں جاتا کہ یہ ناممکن بات ہے تو پھر وہ شیطان بن جاتے ہیں. ایک مرتبہ میں نے حرم شریف میں ایک بوڑھے حاجی سے پوچھا کہ بابا جی آپ حرم شریف میں کیا کرتے ہیں؟ تو اس نے کہا برخوردار ہم گرتے ہیں پھر اٹھ کر کھڑے ہو جاتے ہیں، پھر گرتے ہیں پھر اٹھ کر کھڑے ہو جاتے ہیں. مومن کی شان ہی یہی ہے کہ وہ گرے تو پھر اٹھ کر کھڑا ہو جائے، پھسلے تو پھر سمجھ جائے، لغزش کھائے تو پھر اپنی جگہ پر قائم ہو جائے. مومن وہ نہیں ہے جو کبھی ٹھوکر ہی نہ کھائے، جس سے کوئی غلطی ہی نہ ہو. مومن وہ ہے جس کے قدم ڈگمگائیں لیکن وہ سمجھ جائے اور ایک مرتبہ پھر مضبوطی کے ساتھ اپنے قدموں پر جم جائے.
سنا بچوں آپ نے، اشفاق صاحب نے کتنی اچھی اچھی باتیں آپ کو بتائیں. بھائی ہم ان سے گزارش کریں گے کہ وہ ہر مہینے ہمارے کیسے ٹائجز کے لیے تشریف لاتے رہیں، ٹھیک ہے نا؟ اچھا بچوں، یہ جو ہمارا ملک ہے نا پاکستان، اس کو ہم نے اور ہمارے بزرگوں نے بڑی محنت اور قربانیوں کے بعد حاصل کیا ہے. ہمارے قومی شاعر حضرت علامہ اقبال نے سب سے پہلے یہ سوچا کہ مسلمانوں کا ایک علیحدہ وطن ہونا چاہیے، کیونکہ اس وقت ہم غلام تھے اور ہم پر انگریز حکومت کرتا تھا. قائد اعظم رحمت اللہ علیہ نے علامہ اقبال کی سوچ کو عملی جامہ پہنایا اور انہوں نے چند ہی سالوں کی محنت کے بعد اس وطن کو حاصل کر لیا جسے ہم پاکستان کے نام سے جانتے اور پہچانتے ہیں. بچوں، جو چیز محنت اور مشکلات کے بعد حاصل کی جاتی ہے اس کی حفاظت بھی تو اچھی طرح کرنی چاہیے نا. اسی لیے ہم سب پر فرض ہے کہ ہم اپنے وطن کی پوری پوری حفاظت کریں اور اس کو دنیا کا بہترین ملک بنا دیں. تو آئیے سنتے ہیں ایک ملی نغمے کی سازوں پر دھن. अच्छा था ना ये लगना, तो हमें तो बहुत पसंद आया और हमें यकीन है आपको भी बहुत पसंद आया होगा। हमने आपसे कितने सवाल पूछे थे? 10 सवाल, और उनमें से 7 सवालों के जवाब हम आपको बता चुके हैं और अब आपको बाकी 3 सवालों के जवाब बता रहे हैं। तो हमारा 8वां सवाल था,
पाकिस्तान का कौमी फूल कौन सा है?
इसका सही जवाब है चमेली का। हमारा 9वां सवाल था,
आबादी के लिहाज से दुनिया का सबसे बड़ा मुल्क कौन सा है?
इसका जवाब है चीन। आज का हमारा आखिरी सवाल था,
दुनिया में सबसे ज्यादा कौन सा खेल खेला जाता है?
इस सवाल का जवाब है, क्या कहा आपने? अरे भाई आपका जवाब गलत है, इसका सही जवाब है फुटबॉल। ये थे आज के हमारे 10 सवाल और उनके जवाब। हमने आपसे वादा किया था ना कि हम आपको एक कहानी भी सुनाएंगे, तो आओ बच्चों एक कहानी सुनते हैं। प्यारे बच्चों, एक दफा का जिक्र है, एक शहर में एक आदमी रहता था जिसका नाम अब्दुल्ला था। अब्दुल्ला किसी जमाने में अच्छा खासा ताजर था, लेकिन 2-4 सौदों में उसे पैर दर पैर घाटे पड़े, तो न सिर्फ उसका कारोबार खत्म हो गया बल्कि वो मकरूज हो गया। बेचारा हर वक्त यही सोचता रहता, खुदा जाने उससे क्या गलती हुई जिसकी उसे ये सजा मिल रही है। एक दिन अब्दुल्ला अपने घर में बैठा अपने हालात पर गौर कर रहा था। उसका एक बहुत पुराना दोस्त उसे मिलने आ गया। दोस्त ने जब अब्दुल्ला को इतना खामोश और परेशान देखा तो पूछने लगा, ए मेरे अजीज दोस्त, मैं तेरी आंखों में गम और चेहरे पे परेशानी देख रहा हूँ, इसकी क्या वजह है? अगर तुम मुझे अपना दोस्त समझते हो तो सच सच बताओ क्या बात है जिसकी वजह से तुम्हारी ये हालत हो गई। अब्दुल्ला ने एक ठंडा सांस भरा और कहने लगा,
मैं अपने कारोबारी हालात के बाएं सख्त परेशान हूं।
अगर तुम वाकई मुझे अपना दोस्त समझते हो तो फिर जरा तफसील से बताओ कि बात क्या है, शायद मैं तुम्हारी कुछ मदद कर सकूं।
तुम मेरे बहुत पुराने और मुखलिस दोस्त हो, भला मैं तुमसे कोई बात क्यों छुपाऊंगा। पिछले 1 बरस से मुझे कारोबार में सख्त नुकसान हो रहा है।
इसकी वजह?
एक वजह तो यह है कि मैंने जिन लोगों को उधार माल दिया था उनमें से अक्सर लोगों ने वादे के मुताबिक माल की कीमत अदा नहीं की, और दूसरे कुछ सौदों में जिस भाव से मैंने माल खरीदा उसकी कीमत में कमी आ गई, जिसकी वजह से मुझे नुकसान हो गया।
तुमने सबसे ज्यादा रकम किससे लेनी?
फरहानाबाद के ताजिर हारून से। वैसे मुझे लगता है कि उसकी नीयत में खोट आ गया है। जब भी मैं रकम का तकाजा करता हूं वो टालमटोल से ही काम लेता है।
तुम्हारे हालात सुनकर मुझे वाकई बहुत दुख हुआ है दोस्त। मेरी अपनी माली हालत भी कुछ ऐसी अच्छी नहीं है कि तुम्हारी कुछ मदद कर सकूं। लेकिन मेरा मशवरा है कि तुम फरहानाबाद के ताजर हारून को जाकर जाती तौर पर मिल लो, हो सकता है तुम्हें अपने सामने देखकर वो तुम्हें तुम्हारी रकम दे ही दे।
यकीन करो, तुम्हारे आने से पहले मैं भी यही सोच रहा था। अब तुम्हारा मशवरा भी यही है तो मैं कल ही उसे मिलने के लिए रवाना हो जाऊंगा।
अल्लाह तुम्हारी इमदाद फरमाए।
बस जनाब, फिर ये हुआ, अब्दुल्ला ने फरहानाबाद जाने की तैयारी शुरू कर दी और दूसरे ही दिन वो अपने सफर पर रवाना हो गया। फरहानाबाद अब्दुल्ला के शहर से काफी फासले पर था, और बच्चों उस जमाने में ना तो हवाई जहाज थे, ना रेलगाड़ियां और ना ही बसें। बस लोग पैदल, घोड़ों पे या बैलगाड़ियों पे सफर किया करते थे। 7 दिन के पैदल सफर के बाद अब्दुल्ला उस शहर में पहुंचा जहां हारून सौदागर रहता था। हारून सौदागर एक बहुत बड़े महल में रहता था जिसके चारों तरफ ऊंची ऊंची दीवारें थीं। محل میں داخل ہونے کے لیے ایک بہت بڑا دروازہ بنا ہوا تھا جس پہ ایک ترپان کھڑا تھا۔ ہارون یقیناً میری رقم واپس کر دے گا، عبداللہ نے سوچا، اس کے پاس بہت پیسہ ہے، جب یہ تو اس نے اس قدر بڑا محل بنایا ہوا ہے۔ جب عبداللہ محل میں داخل ہونے لگا تو دربان کی نظر اس پہ پڑ گئی اور وہ بولا،
ارے ارے میں رکو نیا، میں کدھر ہوں؟ کہتا ہوں بات سنو، میری بات سنو، میری بات سن لو پہلے۔ کیا کہہ
رہا بھائی؟ میں ہارون سوداگر سے ملنے کے لیے آیا ہوں۔
تم کیوں ملنا چاہتے ہو ان سے؟
بھائی یہ میں تمہیں نہیں بتا سکتا، میرا ان سے کچھ تجارتی لین دین ہے۔
میں تم نے ہمیں کیا کچھ بے وقوف سمجھ رکھا ہے؟ یہاں ہر روز تم جیسے پیسے مانگنے والے مختلف ہیلو بہانوں سے آتے رہتے ہیں۔ میرا مالک تم جیسے لوگوں سے ملنا پسند نہیں کرتا۔ جاؤ جاؤ، چلتے رہنا یہاں سے۔ دیکھو
بھائی، اوبے تم غلط سمجھ رہے ہو، میں کوئی بھکاری یا سوالی نہیں ہوں۔ میں نے آج سے ایک سال پہلے تمہارے مالک کو تجارتی مال فراہم کیا تھا، ابھی تک مجھے اس کی ادائیگی نہیں ہوئی، بس اسی لیے آیا تھا۔
اپنا حلیہ دیکھا ہے تم نے کبھی اپنا؟ میرا مالک اور تم سے تجارت کرے، یہ نہیں ہو سکتا۔
خوف، دیکھو بھائی تم ایسا کرو کہ اپنے مالک کو میرے آنے کی خبر پہنچا دو بس۔
بھائی میرا مالک اس وقت اپنے دوستوں میں بیٹھا ہوا ہے، کسی سے نہیں مل سکتا ہو اس وقت۔
اور میرا تمہارے مالک سے ملنا بہت ضروری ہے، میں التجا کرتا ہوں کہ تم اسے میری آمد کی اطلاع کر دو بس۔
بڑے ٹھیک آدمی ہو تم، بھائی کہہ دو دیا کہ وہ اس وقت تم سے نہیں مل سکتا۔
ٹھیک میں نہیں، تم ہو ٹھیک۔ میں نے کہا نا کہ میں صرف چند منٹ کے لیے ملنا چاہتا ہوں، لیکن تم مسلسل انکار کیے جا رہے ہو۔ میں پوچھتا ہوں کہ آخر کیوں؟
میں جو کچھ بھی کہہ رہا ہوں مالک کے حکم کے مطابق کہہ رہا ہوں، لیکن مجھے لگتا ہے کہ تم سیدھی طرح سے ہمارا پیچھا ہی نہیں چھوڑو گے۔ ارے بھائی رمضان اور شریف، ذرا ادھر تو آنا بھائی۔ یہ دیکھو بھائی، یہ شخص ہماری نوکریوں کے پیچھے پڑا ہوا ہے، اگر مالک کے کانوں تک اس شور کی آواز پہنچ گئی تو پھر ہماری خیر نہیں ہے۔ ہاں
دیکھیے، میں ایک مرتبہ پھر آپ سے کہتا ہوں کہ میں ویسا آدمی نہیں ہوں جیسا آپ سمجھ رہے ہیں۔
ارے بھائی تم جیسے بھی آدمی ہو، خدا کے لیے یہاں سے چلے جاؤ۔
بھائی یہ دروازے پر کیا خرچ ہو رہا ہے؟ تمہیں پتا ہے کہ اس وقت میں اپنے دوستوں میں بیٹھا ہوں؟
حضور یہ شخص صاحب سے ملنا چاہتا ہے، ہم نے اسے بہت سمجھایا مگر یہ مانتا ہی نہیں۔ حضور
کون ہو تم بھائی اور کیوں ہمیں پریشان کر رہے ہو؟
شاید آپ نے مجھے پہچانا نہیں، میں عبداللہ ہوں، اورنگ آباد کا رہنے والا عبداللہ۔ آپ کو یاد ہوگا آج سے ایک سال پہلے میں نے آپ کو تجارتی مال بھجوایا تھا، لیکن آپ نے ابھی تک مجھے اس مال کی ادائیگی نہیں فرمائی۔
تو تم وہ عبداللہ ہو؟
جی جی۔
میں حیران ہوں کہ تم نے میرے پاس آنے کی جرات کیسے کی۔
اصل میں بات یہ تھی کہ
تم نے جو مال ہمیں بھجوایا تھا وہ انتہائی خراب تھا، اس کی وجہ سے ہمارے بہت سے گاہک ہم سے ناراض ہو گئے ہیں۔ میں تمہیں اس مال کا کوئی معاوضہ نہیں ادا کروں گا۔
جی جی، یہ آپ کیا فرما رہے ہیں؟ وہ مال تو میں نے خود اونٹوں پہ لگوایا تھا اور وہ بہت بڑھیا اور قیمتی مال۔
تمہارا کیا خیال ہے کہ میں جھوٹ کہہ رہا ہوں؟
لیکن میں آپ کی بات کیسے مانوں؟ میں نے خود اپنے ہاتھوں سے وہ مال۔
میرے پاس ان فضول باتوں کے لیے بالکل وقت نہیں ہے۔ دربار اس بے ایمان کو دھکے دے کر یہاں سے نکالا۔
بڑا
آیا مجھے ظلم اور زیادتی سے ڈرانے والا، اگر میں ان باتوں سے ڈر جاتا تو آج میرے پاس اتنی دولت، یہ محل اور ملازم نہ ہوتے۔
تو بچوں، اس سوداگر کے دربان اور دوسرے ملازموں نے بیچارے عبداللہ کو دھکے دے کے باہر نکال دیا۔ اس برے سلوک اور بےزتی کے باعث اس کی آنکھوں میں آنسو آ گئے۔ اس کے منہ سے نکلا، جس نے مجھ غریب پر ظلم کیا ہے اللہ اسے خود پوچھے گا۔ بس بچوں، وہ جو ظالم سوداگر تھا نا، اللہ میاں کو ان کی بےمانی بالکل پسند نہیں آئی، کیونکہ اللہ میاں غرور کرنے والے کو بالکل پسند نہیں کرتا۔ بس اسی دن سے ہارون کے ہر کام میں نقصان ہونے لگا۔ چند ہی مہینوں میں اس کی ساری دولت، شان و شوکت، محل اور غرور خاک میں مل گیا، جیسا کہ آج تک ہوتا آیا ہے۔ جب ہارون بالکل غریب ہو گیا تو اس کے وہ دوست جو ہر پل اس کے بغیر رہتے نہیں تھے، اور وہ ملازم جو ہر وقت اس کی خوشامد کرتے رہتے تھے، اس کا ساتھ چھوڑ گئے۔ بچوں، سب لوگ تو ایک جیسے نہیں ہوتے نا۔ ہارون سوداگر کا ایک بہت پرانا اور وفادار ملازم تھا رمضان۔ اس نے اپنے مالک کی بہت خدمت کی اور اس خدمت میں کوئی کمی نہ آنے دی، اور وہ پہلے کی طرح اپنے مالک کی خدمت کرتا رہا۔ ایک دن ہارون نے رمضان کو اپنے پاس بلایا اور کہنے لگا،
رمضان میاں، میں تمہارا شکر گزار ہوں کہ جب سب مجھے چھوڑ گئے تم پھر بھی میری خدمت کرتے رہے، لیکن اب میری طرف سے تم پر کوئی پابندی نہیں ہے، تم جہاں چاہو جا سکتے ہو۔
حضور، عمر بھر آپ کا نمک کھایا ہے، اب اس عمر میں کہاں جاؤں گا؟ حضور اپنی خدمت میں ہی رہنے دیں۔
رمضان، میرے حالات تمہارے سامنے ہیں، اب میرے پاس نہ دولت ہے نہ کاروبار اور نہ ہی سر چھپانے کو کوئی ٹھکانہ، اب میں بھلا تمہیں کیسے ملازم رکھ سکتا ہوں؟
حضور، مال و دولت تو آنی جانی چیز ہے، حضور اس کا کچھ خیال نہ کریں، میں بغیر پیسے کے حضور کی خدمت کرنے کو تیار ہوں۔
میں تو یہ شہر چھوڑ کر جا رہا ہوں، تمہیں ساتھ لے کر کہاں پھروں گا؟ تم نے جس طرح میری خدمت کی ہے اس کے لیے میں تمہارا شکر گزار ہوں، خدا تمہیں اس کا اجر دے، خدا حافظ۔
ہارون سوداگر کا یہ وفادار ملازم بڑے دکھ اور افسوس کے ساتھ اپنے مالک سے جدا ہوا۔ اس کو اپنے مالک کی حالت کا بے حد افسوس تھا، لیکن وہ جانتا تھا جب اس کا مالک دولت مند تھا، شان و شوکت والا تھا، تو وہ نہ تو کسی کی مدد کرتا تھا اور نہ کسی سے خوش اخلاقی سے پیش آتا تھا، بلکہ مختلف طریقوں سے لوگوں کی دولت ہڑپ کر جاتا تھا۔ اب جب اس پہ برا وقت آیا تو کوئی بھی اس کی مدد کے لیے تیار نہ ہوا۔ اس کے انہی بری اتوار کی وجہ سے اللہ میاں اس سے ناراض ہو گئے اور وہ اس حالت کو پہنچا، کیونکہ اللہ میاں کو دوسروں کے ساتھ بےایمانی کرنے والا اور مغرور انسان بالکل پسند نہیں۔ رمضان کچھ عرصے تو اپنے گھر بیٹھا رہا، لیکن پھر کسی دوسرے شہر میں اسے ملازمت مل گئی اور وہ وہاں چلا گیا۔ رمضان کا نیا مالک بہت بڑا تاجر تھا، اس کے پاس اللہ کا دیا بہت کچھ تھا، وہ ایک نیک، ہمدرد اور اچھا انسان تھا۔ اس کے ساتھ ساتھ وہ غریبوں، مسکینوں اور ضرورت مندوں کے لیے کھلے ہاتھ سے امداد کرتا، اس کے محل سے کوئی خالی ہاتھ واپس نہ جاتا، ہر روز اس کے گھر کے سامنے بہت سا کھانا پکتا جو غریبوں میں مفت تقسیم ہوتا۔ سارے شہر میں اس کی سخاوت کی دھوم تھی۔ لوگوں میں کھانا تقسیم کرنے کا فرض اس نے رمضان کے سبب کیا ہوا تھا۔ ایک دن جب رمضان کھانا تقسیم کر کے واپس آیا تو اس کے مالک نے دیکھا کہ وہ رو رہا ہے۔
ارے بھائی رمضان، کیا بات ہے؟ میں تمہاری آنکھوں میں آنسو دیکھ رہا ہوں۔
کیا عرض کروں، قدرت کے کھیل بڑے نرالے ہیں۔
تم کہنا کیا چاہتے ہو؟
سرکار، کل جن کے دروازے پر غلام، چوبدار اور گھوڑے ہاتھی کھڑے ہوتے تھے، آج وہ فقیروں کی طرح مانگتے پھرتے ہیں۔
تم کس کا ذکر کر رہے ہو؟
سرکار، حضور کی خدمت کرنے سے پہلے میں ایک اور جگہ ملازمت کرتا تھا۔ میرا مالک ایک بہت بڑا تاجر تھا، اس کے پاس خدا کا دیا سب کچھ تھا۔
اچھا،
لیکن پھر خدا جانے کیا ہوا، دیکھتے دیکھتے سب کچھ اجڑ گیا، اور سرکار آج جب میں متھاجے میں کھانا تقسیم کر رہا تھا تو میرا مالک بھی شامل تھا۔ بس حضور، اس وقت سے آنسو ہے کہ تھمنے کا نام ہی نہیں لیتے۔
بس بس، صبر کرو رمضان، اللہ اس کے حال پر رحم کرے۔ اس وقت تو کہاں ہے؟
سرکار، میں انہیں اپنے کمرے میں چھوڑ کر آیا ہوں، ان کی حالت कुछ ऐसी अच्छी नहीं है।
क्या नाम था तुम्हारे मालिक का?
हुजूर, वो बहुत मशहूर ताजर थे। उनका नाम है हारून।
तुम हारून सौदागर की बात तो नहीं कर रहे जो फरहानाबाद में रहता था?
बिल्कुल बिल्कुल वही हुजूर। आप उन्हें कैसे जानते हैं?
रमजान, अगर तुम्हें याद हो तो आज से 3 बरस पहले तुम्हारे इसी मालिक के दरवाजे पर आके एक शख्स ने अपनी रकम का तकाजा किया था, जिसे सुनकर तुम्हारे मालिक ने उस शख्स को उसकी रकम देने की बजाय थक्के देकर निकलवा दिया था। जानते हो वो शख्स कौन था?
कौन था सरकार?
मुझे पहचानने की कौन? वो शख्स मैं था।
आप? वो आप थे? मुझे माफ कर दे मेरे आका।
नहीं नहीं, इसमें तुम्हारा कोई कमजान, जो जैसा बोता है वैसा ही काटता है। ये लो, ये अशरफियों की थैली तुम उनकी खिदमत में पेश कर दो।
मेरे आका, आप इंसान नहीं, आप
बस बस रमजान, बस इससे ज्यादा कुछ कहने की जरूरत नहीं है। मैं खुद उनकी खिदमत में हाजिर होता, लेकिन इस ख्याल से नहीं जा रहा कि मुझे देखकर वो कहीं शर्मिंदगी महसूस ना करें।
मेरे मालिक, आप कितने नेक और रहमदिल इंसान हैं।
देखा बच्चों आपने, बेईमानी और गरूर का कितना बुरा अंजाम हुआ। इसलिए बच्चों, आपने हमेशा इन बुराइयों से बचना है। तो बच्चों, ये थी आज की कहानी।
अच्छा बच्चों, इसके साथ ही हमारा आज का प्रोग्राम खत्म होता है। आइंदा मैं आपकी दिलचस्पी के लिए और बहुत सी चीजें लेकर हाजिर होंगे। अब इजाजत दीजिए, अल्लाह हाफिज।
تمام وطن پاکستان میں تعلیمی اور تربیتی آڈیو ویڈیو کیسٹوں کا منفرد ادارہ، بچوں کے لیے ہر ماہ کیسٹ ڈائجسٹ کے علاوہ درس قرآن، درس حدیث اور مختلف موضوعات پر سینکڑوں کیسٹ دستیاب ہیں۔ مزید معلومات اور رابطے کے لیے سمو وصل علی ہائٹس 9 کمرشل زون، کریم بلاک، علامہ اقبال ٹاؤن، لاہور۔ ٹیلی فون نمبر 5411456۔